अच्छा, अब आप इसमें एक बहुत अहम पॉइंट है यहाँ पे, लतुमिनुन्ना बिही वलतंसुरुन्ना, तुम जरूर ईमान लाओगे और तुम जरूर मदद करोगे। ये हैं अहद के दो मेन पॉइंट्स जिनके ऊपर नबियों ने अहद किया था। अब नबियों ने अपनी उम्मतों से भी ये अहद लिया था कि तुम भी अगर आखिरी नबी आ गए तो तुमने उनके ऊपर ईमान लाना है। हर एक नबी ने कहा, मूसा अलैहिस्सलाम ने कहा, ईसा अलैहिस्सलाम ने कहा, बल्कि ईसा अलैहिस्सलाम की बात तो सूरह सफ में आती भी है कि एक नबी आएगा जिसका नाम अहमद होगा, क्योंकि आसमानों में आप सल्लल्लाहु अलैहि वसल्लम का नाम अहमद है, जमीन पे मोहम्मद है, तो उन्होंने बताया था। तो नबियों ने बताया आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में कि आखिरी नबी आएंगे, उनकी ईमान भी लाना, उनकी मदद भी करनी है। और यहां तक उनको ये पता था, अभी तक हम पढ़ते रहे हैं ना, कि ये कितनी हद तक जानते थे कि एक नबी है जो सच्चा नबी, आखिरी नबी आना है। इतनी हद तक जानते थे कि जो जो मदीना में ज्यूज के, आपको मैंने बताया था ना कि कबाइल आके आबाद हुए हुए थे, जिनसे ये सारी बात की जा रही है, वफ़द नजरान भी आया और अब तो अहले किताब से बात हो रही है, यहूद से भी बात हो रही है, तो ये क्यों आके मदीना में बसे थे? ये यहाँ से बिलोंग नहीं करते थे? ये यहाँ पे क्यों रहने आए? पता है आपको? क्योंकि इनके पास, इनकी बुक्स में ये था कि एक नबी आखिरी आएगा जो माइग्रेट करेगा मदीना। वो इन नबी के इंतज़ार में थे, इसलिए उन्होंने कहा हम उस जगह पे पहले ही पहुंच जाते हैं जहां पे उस नबी ने आना है। तो वो पहले से आके मदीना में आबाद हो गए थे लॉन्ग टाइम अगो से। और इसकी दलील है, एक यमनी बादशाह था, बहुत पहले ज़माने की बात है, तुब्बा कहते थे ना यमन के बादशाहों को, तो वो दुनिया फतह करने के लिए निकला था। तो फतूहात करते करते वो मदीना पहुंचा, यहाँ उसने फिर अपने बेटे को छोड़ा, खुद आगे फतूहात करता चला गया, आगे बढ़ता गया। जब वापस यमन जाने लगा तो अपने बेटे को उसने सोचा कि साथ ले लूँगा, तो मदीना आया। यहाँ पे पहुंचा तो पता चला कि मेरे बेटे को तो किसी ने मार दिया। उसने पूछा किसने मेरे बेटे को मारा है, एक इतने बड़े फातेह के बेटे को किसको जरूरत हुई कि इसको हाथ लगाए? तो कुछ पता ही नहीं चला किसने मारा। तो उसने कहा कि अब मैंने छोड़ना नहीं है, मैं इन लोगों के साथ जंग करूंगा, मदीना के लोगों से। अब यहाँ के रहने वाले ज्यादातर तो, यानी ये यहूद थे, और जो मदीना में, जिनको अब हम कहते हैं अंसार, अंसारे मदीना, उस वक्त इन्हीं के, यानी जो ग्रैंड ग्रैंड पेरेंट, जो जद्दे अमजद थे इनके, वो होते थे वो लोग। तो अब ये यहूदी और वो जो कबाइल थे मदीना में, ये जो अंसार के बड़े थे, ये साथ मिल के और तुब्बा के खिलाफ लड़ने लगे। अच्छा, तुब्बा ने देखा कि बड़े अजीब लोग हैं ये, इनके दिल इतने नरम हैं, जरूर इन तक कोई खैर पहुंचेगी। क्या करते थे? दिन में लड़ते थे और रात को तुब्बा की फौज के लिए बिस्तर लेकर आते थे ताकि आराम से उसके ऊपर सो जाएं, और उनके लिए खाना लाते थे और उनको ऐसे ट्रीट करते थे जैसे कोई किसी मेहमान को ट्रीट किया जाता। जब सुबह होती फिर लड़ने के लिए तैयार हो जाते। तो बड़ा हैरान था, उसने एक दिन लोगों से कहा कि तुम किसको फॉलो करते हो? तो दो यहूदी आलिम थे, उन्होंने कहा हम मूसा अलैहिस्सलाम को फॉलो करते हैं। और उस वक्त जाहिर है यही दीन सही था ना, तो उन्होंने तुब्बा को अपना मजहब बताया। तुब्बा बड़ा इंप्रेस हुआ, उसने यहूदियत कबूल कर ली। उसके बाद उसने मदीना वालों से कहा कि मुझे मेरे साथ दो अपने आलिम भेज दो, मैं उनको लेके यमन जाना चाहता हूँ। तो वो दो बड़े आलिम यहूद के वो साथ ले गया। जब वो अपने शहर में पहुंचा, अपने मुल्क में, तो उसके मुल्क वालों ने तो उसको घुसने नहीं दिया। उन्होंने कहा कि तुमने तो अपना दीन ही छोड़ दिया, हम आग की पूजा करते हैं, बुतों की पूजा करते हैं, हमारे बाप दादा का ये दीन है, तुम उसको छोड़ के कुछ और तुमने अपना लिया, हमने तुम्हें नहीं दाखिल होने दिया। उसने कहा अच्छा फिर ऐसा करते हैं, हमारे दरमियान जो भी कोई झगड़ा होता था उसका फैसला हम आग से करते थे, क्योंकि आतिश परस्त भी थे ना, आग को भी पूजा करते थे, तो आग हमारा फैसला करती थी, आग को ही अभी हम फैसला करने देते हैं अपने दरमियान। वो मान गए। अब ये जो यमनी लोग थे, ये अपने बुत उठा के मैदान में आ गए, और ये जो दो यहूदी आलिम थे, ये अभी अपनी किताब उठा के ले आए, और बीच में उन्होंने आग जला दी। जब आग जलाई तो उस आग ने, आग यमनी जो लोग थे ना बुत उठा के आए हुए, तो उनकी तरफ बढ़ने लगे। वो इतने परेशान हो गए, इतने खौफजदा हो गए, वो भागने लगे, اور دوسری طرف جو دو یہودی عالم تھے وہ آگ کی طرف چلنے لگے اور آگ ان سے پیچھے ہونے لگی، پیچھے ہٹنے لگی۔ یہ دیکھ کے لوگ ان کو سمجھ آ گئی کہ حق کیا ہے، سارا ملک یہودی ہو گیا۔ اس کے بعد وہ طبہ جو تھا بادشاہ وہ مدینہ آ گیا، کہنے لگا جو آخری نبی ہیں جن کا ذکر کتابوں میں ہے وہ مجھے بتاؤ، ان کے بارے میں مجھے بتاؤ۔ تو اس کو ساری یہ تفصیلات یہودیوں نے بتائیں۔ تو جب اس کو یہ سارا پتہ چلا، سب باتیں معلوم ہوئیں، تو اس کے دل میں آپ صلی اللہ علیہ وسلم کے لیے اتنی محبت پیدا ہو گئی، اس نے ایک گھر بنایا مدینہ میں، بہت پیسہ اس کے اوپر لگایا، بہت مال خرچ کیا، اور لوگوں سے کہا کہ یہ خوبصورت گھر میں نے محمد صلی اللہ علیہ وسلم کے لیے بنایا، اگر وہ میری زندگی میں آ گئے۔ اور جب یعنی یمن چھوڑ کے تو مدینہ آ ہی گیا تھا وہ، جب اس کا آخری وقت آیا اور اس کو پتہ چل گیا کہ اب میری زندگی میں تو میری آپ صلی اللہ علیہ وسلم سے ملاقات نہیں ہو سکے گی، تو اس نے شعر لکھے اور مدینہ کے لوگوں کو دے گیا کہ اس کلام کی حفاظت کرنا، اگر تم میں سے کوئی بھی نبی کریم صلی اللہ علیہ وسلم سے ملتا ہے تو ان کو یہ میری طرف سے دے دینا۔ یہ اشعار مدینہ کے لوگوں میں بھی زبان زد عام تھے، ان کو یاد ہو گئے تھے۔ اور ان اشعار میں کیا تھا کہ میں یہ گواہی دیتا ہوں کہ محمد اللہ کے رسول ہیں صلی اللہ علیہ وسلم، اور اگر اللہ مجھے اتنی زندگی دیتا ہے کہ میں رہوں، میری زندگی میں وہ آئیں، تو میں ان کا ساتھ دوں گا، میں ان کے لیے کھڑا ہوں گا، اگر کوئی دشمن ان کی طرف آئے گا تو میں اس سے لڑوں گا۔ اور اس نے یہ اشعار لکھ کے اپنے گھر کے نیچے دبا دیے تھے۔ جب آپ صلی اللہ علیہ وسلم تشریف لائے مدینہ تو طبہ کی قوم کا ایک آدمی بھی مسلمان ہو گیا ہوا تھا، نسلوں میں سے کوئی۔ تو آپ کو سب کو پتا ہے نا کہ آپ صلی اللہ علیہ وسلم کی ویلکم کے لیے سارا مدینہ امنڈ آیا تھا، اور سب چاہ رہے تھے کہ ہمارے گھر آپ صلی اللہ علیہ وسلم آ کے ٹھہریں۔ تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا کہ جدھر میری اونٹنی بیٹھے گی میں وہیں ٹھہروں گا۔ تو اونٹنی چلتی گئی چلتی گئی چلتی گئی، اور کس کے گھر کے آگے بیٹھی تھی آ کے؟ ابو ایوب انصاری کے۔ ابو ایوب انصاری اس طبہ کی قوم سے تھے، اور انہوں نے آپ صلی اللہ علیہ وسلم کو یہ شاعری جو تھی وہ ہینڈ اوور کی تھی، اور انہی کا گھر اس جگہ بلڈ تھا، ابو ایوب انصاری کا، جس جگہ پہ اس طبہ نے وہ گھر بنایا تھا۔ وہ جو گھر بنایا تھا نا طبہ نے، وہ تو ظاہر اب اتنا زمانہ گزر گیا، گھر ڈھہ گیا تھا، تو پھر یہاں پہ جو ابو ایوب انصاری نے اپنا گھر اس جگہ پہ بلڈ کیا تھا، سبحان اللہ، تو اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو وہاں پہ اتارا۔ اس طبہ کی محبت، کتنے سال گزر چکے تھے، وہ گزر چکا، لیکن اس کی محبت اور اس کا آپ کے پر ایمان اس وقت تھا، اتنی کلیئر تھیں یہ آیتیں ان کی تورا میں۔ ایون یہ کہ سنا یمن کے اندر نا دو قبریں کھودی گئیں، تو وہاں پہ سلور سلیٹس کے اوپر وہی شاعری لکھی ہوئی تھی ساری جو طبہ نے کہی تھی آپ صلی اللہ علیہ وسلم کی شان میں۔ تو پھر پتا چلا کہ یہ طبہ کی وہ دو بیٹیاں ہیں، وہ اپنی قبروں میں بھی اس کو ساتھ لے کر گئی ہیں اس شاعری کو، کہ ہمارا ایمان آپ صلی اللہ علیہ وسلم کے اوپر ایسے ہے، اور ہم آپ ہماری زندگی میں اگر آئے تو ہم آپ کے ساتھ کھڑے ہوں گے۔ تو اب کیا اس کے اندر پھر شک رہ جاتا ہے، سبحان اللہ، کہ اتنے پہلے کے لوگ بھی ایسے آپ صلی اللہ علیہ وسلم کو پہچان گئے تھے، اور ایسے آپ صلی اللہ علیہ وسلم کی مدد کرنے کے خواہش مند تھے۔ حضرت سلمان فارسی کے بارے میں نہیں آپ دیکھتے، حضرت سلمان فارسی کہاں کہاں سے ہوتے ہوئے، کدھر کدھر سے ہوتے ہوئے، گھومتے گھامتے، کس کس راہب، کس کس عالم کے پاس سے تعلیم لیتے ہوئے یہاں پہنچے تھے، اور یہاں پہ آ کے کیا تھا، کس کی تلاش میں آئے تھے؟ جو آخری راہب جس کے پاس، جس کی خدمت میں وہ رہتے تھے، اس نے کہا تھا وہاں چلے جاؤ مدینہ، وہاں پہ آئیں گے یہ آخری نبی، اور اس نے تین نشانیاں بتائی تھیں۔ جب وہ تین نشانیاں حضرت سلمان فارسی نے دیکھ لی تھی تو ایمان لے آئے تھے۔ تو پھر یہ اس سے پتہ چلتا ہے کہ یہ سب جانتے تھے۔ ایون آپ کو پتا ہے حضرت خدیجہ کے جو چچا تھے ورقہ بن نوفل، جن کے پاس وہ آپ صلی اللہ علیہ وسلم کو لے کر آئی تھی، انہوں نے بھی کیا فرمایا تھا کہ آپ کی قوم آپ کو یہاں سے نکال دے گی، अगर मैं जिंदा हुआ उस वक्त था तो मैं आपके साथ दूंगा, लेकिन वो जिंदा नहीं रहे थे। इतनी अच्छी तरह पहचानते थे ये लोग, लेकिन फिर भी ईमान नहीं लाते थे, जबकि इनको बताया जा रहा है कि देखो नबियों तक ने ये कहा है, नबियों तक ने ये अहद किया है कि कोई नबी आएगा तो हम उसके ऊपर ईमान लेंगे, तो तुम क्यों नहीं ईमान लेकर आते, तुम क्यों नहीं मदद करते, तुम्हारे तो नबी भी होते तो वो यही काम करते। तो अच्छा ये मुझे बताएं, अगर पिछली उम्मतों से ये उनके नबियों ने अहद लिया कि आखिरी रसूल आएंगे उनकी मदद करना, तो सवाल ये है कि खुद उनके जो उम्मती हैं उनके लिए क्या हुक्म है? तुम लोग तो कुछ ना करना, तुम हाथ पे हाथ धरे बैठे रहना, दूसरे काम करेंगे। ये अहद है, आप सल्लल्लाहु अलैहि वसल्लम ने हमसे भी तो कुछ बताया होगा, हमें भी तो कुछ फरमाया होगा, कोई हमारे भी लिए भी तो हुक्म होगा। दूसरे लोगों को तो ये हुक्म दिया जा रहा है कि जब वो आएंगे तो उनकी मदद करना, तो जो उनके उम्मती हैं वो क्या करें, जो सबसे ज्यादा उनसे मोहब्बत के दावे करते हैं, जो कहते हैं हमारा ईमान है इस नबी के ऊपर, जिनकी निस्बत ही जो अपने आप को उम्मती उस नबी का कहते हैं, वो क्या करें? क्या वो मदद नहीं करेंगे? जब आप सल्लल्लाहु अलैहि वसल्लम ने आखिरी खुतबे में अपने फरमा दिया, खुतबा हज्जतुल विदा में, कि मुझसे आगे पहुंचा देना, तो क्या जिम्मेदारी थी इस उम्मत की? आप सल्लल्लाहु अलैहि वसल्लम आज तो जिंदा नहीं है, अगर जिंदा होते तो हम तो यही हर वक्त आहें भरते रहते ना, अगर वो होते तो हमने तो पता नहीं क्या कर देना था, हमने तो पता नहीं अपनी जान दे देनी थी, हमने क्या कर देना था, हमने तो वल्लाहु आलम क्या करते हम। अच्छा ही हुआ कि हम उस वक्त में नहीं है, क्योंकि जिस तरह से सहाबा कराम ने कुर्बानियां दी, हम तो उसका आशर अशीर भी नहीं कर सकते। अच्छा हुआ अल्लाह ताला ने हमें टेस्ट नहीं कर दिया वहां पे, वरना ये जो आज हम सारे बोल बोलते हैं, इनकी सारी बिल्कुल हमारे दूध का दूध पानी का पानी हो जाता, कली खिल जाती कि भाई क्या क्या हम वाकई जो हमारे दावे हैं वो सच्चे हैं या नहीं। सहाबा ने तो ऐसा आप सल्लल्लाहु अलैहि वसल्लम का साथ दिया, अपनी जाने, अपने माल, अपने वक्त, अपने खानदान सब कुर्बान कर दिया, घर बार छोड़े, हिजरतें की। शेब अबी तालिब में आप सल्लल्लाहु अलैहि वसल्लम 3 साल तक, 1 दिन नहीं, 2 दिन नहीं, 1-2 महीने नहीं, 4 महीने नहीं, 1 साल नहीं, 3 साल तक मैसूर रहे थे। सोशल बायकॉट कर दिया गया था आप सल्लल्लाहु अलैहि वसल्लम का, और आपके खानदान भी वहीं पे था, और आपके साथ ईमान लाने वाले भी वहीं पे थे, और खाने को कुछ नहीं होता था, पत्ते खाते थे, और रोने की आवाजें ऐसी आती थी वहां से कि लोग जो बाहर से गुजरते थे तो उस जगह से औरतों की और बच्चों की चीखने की बिलकने की आवाजें आती थी, इतनी भूख थी। कोई चीज ना यहाँ पे जाने देते थे, ना उनसे कोई चीज खरीदते थे कि जो है ना ये ना हो कि इनको कुछ मिल जाए इसके बदले में, बिल्कुल सोशल बायकॉट। लेकिन सहाबा ने ये नहीं कहा कि बस बस अब तो हमारी बस हो गई, अब हम चलते हैं घरों को, भाई ये तो खत्म ही नहीं होके दे रहा, हमसे नहीं इतना किया जाता। नहीं नहीं नहीं, हजरत खदीजा कितनी मालदार खातून थी, उन्होंने तो ऐसे फकरों फाका देखा ही नहीं था, लेकिन उनका क्या हाल था वहां पे? वक्त नहीं है, वरना वहां की कुछ मैं आपको बातें बताती तो इंसान के रोंगटे खड़े हो जाते हैं कि या अल्लाह ऐसी बुरी हालत थी, और भूख की तकलीफ ना बहुत सख्त तकलीफ है। तो उन्होंने कोई कम कुर्बानियां नहीं दी, बहुत बहुत कुर्बानियां दी। इट्स नॉट ईजी कि कोई अपना घर बार हर चीज छोड़ के किसी को यहां पे डिपोर्ट कर दिया जाता है ना, कि बिल्कुल कोई चीज नहीं लेकर जानी, बस जहाज में बिठा के भेज दिया जाए, तो वो कैसे होता है? और अभी तो हमारे अपने मुल्क हैं, हम वहां चले जाते हैं, मगर किसी नई जगह पे जाके छोड़ दिया जाए, एक पैसा भी हाथ में ना हो, तन के कपड़े हो सिर्फ, घर वाले भी कोई आधे पीछे रह गए, कोई आधे साथ आए, क्या करेंगे? और ये तो यहाँ पे सजाओं के तौर पे ये किया जाता है, ये तो खुद छोड़ के आए, इस दीन की खातिर कुर्बानी दी, آپ صلی اللہ علیہ وسلم کے مشن میں آپ کا ساتھ دینے کے لیے کوئی پیچھے نہیں ہٹا. کسی نے نہیں یہ کہا نہیں اب نہیں ہم سے ہوتا, یہ کیا بات ہوئی, ہم اس لیے تو نہیں مسلمان ہوئے تھے. آج تو یہ حال ہے نا, لوگ دو چار لفظ پڑھ لیتے ہیں اس کے بعد کہتے ہیں لوگ جب سے قرآن کی طرف آئے نا مصیبت ہی پڑ گئی ہے, ہمارے تو گھروں کے اندر یہ ہو گیا, ہمارے تو کاروبار میں یہ ہو گیا. ان لوگوں نے تو یہ نہیں کہا جب سے ہم مسلمان ہوئے ہمارے تو گھر چھوٹ گئے, ہمارے بچے چھوٹ گئے, ہمارے کاروبار ختم ہو گئے. انہوں نے ایسی ایسی قربانیاں دی, تو اگر ہم اس زمانے میں ہوتے تو پھر تو ہم سے بھی یہی ایکسپیکٹڈ تھا, ہمیں بھی یہی کرنا تھا. لیکن اب ظاہر ہے ہم اس زمانے میں نہیں ہیں, تو اب کیا کریں, اب تو ہمارا کوئی کام رہ ہی نہیں گیا. نہیں, ایسا نہیں ہے, امتی تو آپ ابھی بھی اسی نبی کے ہیں نا. یہ نہیں ہے کہ اگر وہ نبی نہیں ہے, وہ فوت ہو چکے ہیں, وہ دنیا سے جا چکے ہیں, تو اب ان کی مدد کس طرح سے کریں گے, ان کے مشن میں ان کی مدد کر کے. ان کا مشن تو ابھی تک ہے نا, آپ نے جو پیغام چھوڑا اس کو آگے پہنچا کے. آپ صلی اللہ علیہ وسلم کی ذات کے اوپر جب لوگ باتیں کریں اور انگلیاں اٹھائیں تو اس وقت ہم اس ڈیفنس میں کھڑے ہو جائیں, آگ لگا کے نہیں, ٹائر جلا کے نہیں, دنیا میں ان کی زندگی کو نشر کر کے بتا کے لوگوں کو کہ وہ نبی کیسے عظیم انسان تھے. لیکن ہمیں خود پتا ہوگا تو ہم دوسروں کو بتائیں گے نا بھائی, ان مدد آپ کیسے کریں گے جب ہمیں خود ہی نہیں پتا. ہم پہلے اپنی مدد تو کر لیں, پھر کسی مشن میں بھی آگے پھیلانے میں کیا مدد کریں گے جب ہم نے اپنی زندگیوں میں نہیں اپلائی کیا اس چیز کو جو پیغام آپ صلی اللہ علیہ وسلم چھوڑ کے گئے تھے. سوچیں آج کتنے پرسنٹ لوگ ایسے ہیں جن کو یہ پیغام سمجھ آتا ہے, یہ جو وحی ہے جو آپ صلی اللہ علیہ وسلم کی زبان سے لوگوں نے سنی تھی, جس کے پھیلانے کے لیے آپ صلی اللہ علیہ وسلم نے کس قدر قربانیاں دی, اور آپ صلی اللہ علیہ وسلم کے بعد صحابہ نے جب آپ صلی اللہ علیہ وسلم فوت ہو گئے تو تب بھی انہوں نے بس نہیں کر دی کہ اب تو فوت ہی ہو گئے, اب ہم نے کیا کرنا, بس چھوڑو دنیا کو اور آپ کی قبر کے ساتھ لپٹ کے بیٹھے رہے. ان کو تو کوئی ویزا لینے کی ضرورت نہیں پڑتی تھی مدینہ جانے کے لیے, تو وہیں رہتے تھے, تو بس وہیں پھر بیٹھے رہے جیسے آج لوگ کرتے ہیں, مجاور بن کے بیٹھ جاتے ہیں قبروں کے, گدی نشین بن کے بیٹھ گئے اور وہیں پہ چادریں چڑھاتے رہے لوگ آ کے اور وہیں سے آمدنی چلتی رہے. صحابہ میں سے بتائیں کسی ایک نے بھی ایسا کیا, حالانکہ کہ بڑی اچھی جگہ تھی کہ وہاں پہ اس سے زیادہ وہاں پہ کوئی ایسی دنیا میں جگہ نہیں ہو سکتی جہاں پہ اتنے لوگ وزٹ کریں. لوگ تو آج بزرگوں کی قبروں کو ہی بنا کے بیٹھ جاتے ہیں نا. آپ صلی اللہ علیہ وسلم کی قبر پہ تو ظاہر ہے وہاں پہ تو مسجد نبوی ہے, مسلمانوں نے آنا ہی تھا تو وہ بھی وہاں پہ بیٹھ جاتے, چادریں چڑھاتے رہتے اور قبر کی خدمت میں بیٹھ جاتے. ایک صحابی کا نام بھی بتائیں جس نے ایسا کیا, دنیا جہان میں پھیل گئے. آج پتہ ہے کتنی کتنے ملکوں میں صحابہ کی قبریں ہیں, دور دراز کے علاقوں میں. آج آپ سوچتے ہیں یہ جو اسلام آپ کو نظر آتا ہے, جب آپ میپ دیکھیں گرین نظر آتے ہیں جو کنٹریز مسلم کنٹریز ہیں, افریقہ میں, ایشیا میں, یورپ میں, جہاں جہاں اسلام پھیلا, کئی تو ہم نے اپنے ہاتھوں سے گواہ بھی دیے ہیں, لیکن جہاں جہاں اسلام پھیلا مجھے بتائیں کس طرح پھیلا. کوئی جادو کی چھڑی تھی تو وہ مکہ میں, مدینہ میں اسلام تھا, وہاں سے پوری دنیا میں خود ہی پھیل گیا. یا اگر ٹی وی میں کوئی نشر کر دی نہیں تھی اس وقت خبریں تو اس سے پھیل گیا, انٹرنیٹ پہ کچھ انہوں نے ڈال دیا تھا اس سے پھیل گیا. بتائیں کس طرح پھیلا, ایک ایک فرد نے اپنا مشن بنا لیا تھا کہ اس پیغام کو لے کر دنیا میں پھیلانا ہے. ہزاروں میلوں کے سفر کر کے وہ گئے, علم لیا, علم پھیلایا, تلوار لی, لڑے, کدھر کدھر نہیں پہنچے, پریڈ بھی کی تو اسلام پھیلایا. اللہ اکبر, یہ ان کی قربانیاں ہیں جو آج ہم میپ میں اتنی جگہ دیکھتے ہیں. ورنہ مجھے بتائیں آج کے وقت میں کتنے ایک ملک مسلمان ہو گئے ہیں آپ کے یا میرے کرنے سے, کیونکہ ہم نے تو اپنا کام ہی چھوڑ دیا گا. حضرت عمر کے زمانے تک ہی 3 کانٹیننٹس میں اسلام پھیل چکا تھا, کتنی مختصر مدت ہے. आज कितने जगह पे इस्लाम फैला, आज हमारे पास तो सबसे ज्यादा इक्विपमेंट और टेक्नोलॉजी है, आज तो कहीं सफर करने की भी जरूरत नहीं है, पर कितनी जगह फैला है? क्योंकि हमने इस चीज को छोड़ दिया, वला तंसुरुन्नहु, तुम जरूर मदद करोगे उसकी। क्या हम सामना कर सकेंगे आप सल्लल्लाहु अलैहि वसल्लम का कयामत के दिन? ये लोग जौक दर जौक जहन्नुम की तरफ जा रहे थे और हमें तो हमारे कामों से ही फुर्सत नहीं थी, हम क्या करते? एक एक शादी पे लोग छः छः आठ आठ महीने, मुझे पता चला छः छः आठ आठ महीने शॉपिंग्स के लिए चले जाते। कैसे इस जिंदगी का हिसाब दोगे? जिंदगियों को शादियां मनाने के लिए, शादियां करने के लिए, खुशियां मनाने के लिए या गम मनाने के लिए बस इसी के अंदर गुजार के चले जाते। कोई होश ही नहीं कि हमारे पर कोई जिम्मेदारी है, कि हमारे पर कोई इस दीन को फैलाने की, इस पैगाम को आगे नशर करने की जिम्मेदारी है, उसका कोई होश नहीं। प्रायोरिटीज में कहीं लिस्ट में नीचे तक भी नहीं है। ये पूरी लिस्ट पढ़ लें अपनी, प्रायोरिटी लिस्ट, ये काम करना है मुझे जिंदगी में, ये काम करना है, ये काम करना है, कहीं ये भी है उस लिस्ट में कि मैंने नबी के मिशन की में मदद करनी है? यही मदद होगी ना उनकी। और आज क्या मदद होगी? उनका घर तो है नहीं कि जहां पे आप जाके खिदमत करें, हाँ क्या मदद करेंगे? और जिस चीज के लिए, जिस काम के लिए उन्होंने अपनी जिंदगी घुला दी, कि अल्लाह ताला को आयतें नाजिल करनी पड़ी हैं, नबी आप अपने आप को कम में इतना ना घुलाएं, उसी पैगाम को हम आज भूल गए, अपने मुसलमान ही भूल गए। दूसरों तक तो पहुंचाना दूर की बात है, अपने मुसलमानों को याद दिलाना पड़ रहा है कि देखो ये अल्लाह के का कलाम है, ये रसूल की हदीस है, आओ इस बात को सीखो, इसको समझो। वो ही इतना मुश्किल आज बन गया है कि लोग कहते हैं हमारे पर एक बोझ डाल दिया, ये कौन सा कोई फर्ज है कि हम ये बात को समझें सीखें? तो होश करें, कोई देखें कुरान क्या कह रहा है, देखें ये आयात क्या कह रही है, और फिर अपनी जिम्मेदारी को समझें कि हमने करना क्या है, क्योंकि इसका हमसे भी सवाल होगा। और अल्लाह इस पे गवाह है, इस अहद के ऊपर, फमन तवल्ला बाद दालिका फउलाइका हुमुल फासिकून, तो जो कोई मुंह मोड़े इसके बाद यही फासिक है। फासिक कौन होता है? फिस्क का मतलब क्या होता है? इताअत का मतलब क्या है? सर झुकाना, ठीक है। और फिस्क का मतलब क्या? इताअत से निकल जाना, यानी फिस्क होता है कि हद से निकल जाना, लिमिट्स क्रॉस करना। यहाँ पे मुराद क्या है, किस चीज़ को फिस्क कहा जा रहा है? हम उर्दू में भी बोलते हैं ना फिस्क को फजूर, अहद तोड़ने को। जो मुंह मोड़ता है तो यही है जो अहद तोड़ने वाले हैं, पाबंदियों से निकलने वाले हैं। अहले किताब ने तो यही रवैया इख्तियार किया उस वक्त भी, और आज भी अक्सरियत यही कर रही है। वो तो नहीं साथ दे रहे, वो तो नहीं ईमान लेकर आते, बहुत कम ही उनमें जिनके दिल पे असर कर जाए। लेकिन सवाल मुसलमानों से है मेरा, वो किस हद तक माने और वो किस हद तक मदद करने को तैयार है? दूसरों के वो बातें करना बड़ा आसान है, वो ऐसे करते हैं, वो ऐसे करते हैं, ऐसे करते हैं, हम क्या कर रहे हैं? हमने उनको कितनी अवेयरनेस दिलाई है? ये पैगाम उन तक किसने लेके जाना था? उस मुसलमान ने जो खुद सोया हुआ, जिसको खुद ही नहीं पता कि मेरा काम क्या है, वो तो नहीं देखें ये किताब आके पढ़ रहे ना। हमने जाके बताना है। अफ़ग़ैर दीनिल्लाहि यबग़ून, अल्लाह ताला ने एक सवाल किया यहां पे, क्या अल्लाह के दीन के सिवा वो चाहते हैं? اہلِ کتاب سے تو پوچھا گیا، ان کو تو ایک سوال ان سے تو ہو گیا کہ کیا تم اللہ کے دین کے سوا، اللہ کا دین کون سا ہے؟ اسلام. اسلام کے سوا کیا تم کوئی اور دین چاہتے ہو؟ لیکن یہ سوال صرف ان سے نہیں ہے، یہ سوال ہر ایک انسان سے، مسلمان بھی خود سے پوچھے، کیا اللہ کے دین کے سوا میں کچھ چاہتی ہوں؟ اللہ کا دین کیا ہے؟ دین مطلب کیا ہوتا ہے؟ دین کا مطلب ہے وے آف لائف. ہمارا مذہب نہیں ہے، ہمارا دین ہے، وے آف لائف جو اللہ تعالیٰ نے ہمیں بتایا. جیسے ایک یہودی نے آ کے ایک صحابی رسول کے پاس کہا تھا، سنا ہے تمہارے نبی تمہیں یہ باتیں بھی بتاتے ہیں؟ انہوں نے فرمایا، ہاں ہمارے نبی نے تو ہمیں طہارت تک کا بتایا، رفع حاجت کے لیے جائیں تو اس تک کا بتایا کہ کیسے کرنا ہے. ایسے ہمیں پتہ ہے، دیکھیں طہارت میں کون سا بایاں ہاتھ استعمال کرنا ہے، کیا کرنا ہے، یہ سب چیزیں بتائی ہیں نا، اتنی ڈیٹیلز بھی. ہمارا دین تو پورا کمپلیٹ وے آف لائف ہے، ہر معاملے کو ہمارے سامنے رکھا گیا ہے، خوشیوں میں کیا کرنا ہے، غموں میں کیا کرنا ہے، زندگی کے اپس اینڈ ڈاؤنز میں کیا کرنا ہے، باتھ روم کیسے یوز کرنا ہے، سونا کس طرح سے ہے، تعلقات میاں بیوی کے کیسے ہونے ہیں، اور رشتوں کو کیسے نبھانا ہے، ہر ایک چیز ہمیں بتائی ہے، اس میں گائیڈ کیا ہے. تو پوچھا گیا ہے، اب آیت میں سوال یہ کیا گیا ہے، افا غیر دین اللہ یبغون، کیا اس کے سوا، دین کو اگر ہم لے لیں وے آف لائف، کیا اس وے آف لائف کے سوا تمہیں کوئی اور وے آف لائف پسند آتا ہے؟ محبت کرنے والے رب کی طرف سے جو وے آف لائف تمہیں دیا گیا، وہ رب جس نے تمہیں یہ زندگی دی، یہ لائف دی، یہ عقل دی، یہ سارے باڈی پارٹس دیے، وہ پوچھتا ہے پھر کیا اس کے پاس سے جو وے آف لائف آیا ہے، جو طریقے اس کے پاس سے آئے ہیں، ان طریقوں کو چھوڑ کے تمہیں کوئی اور طریقے پسند آتے ہیں؟ اپنی مرضی کے طریقے، دنیا میں جو ان طریقے ہیں، وہ جو دنیا میں آج کل زیادہ یعنی پاپولر طریقے ہیں، وہ جو دنیا میں قومیں آج عروج پہ ہیں، ان کے طریقے، ان کو تم تلاش کرتے ہو کہ کوئی اور راستہ مل جائے، کسی طرح اللہ کے دین سے اس راستے سے جان چھوٹے ہماری. کیا تمہیں وہ راستے پسند ہیں؟ اب سوال کا جواب ہم نے دینا ہے، ٹھیک ہے؟ یہ ہمارے سامنے سوال رکھ دیا گیا، ہمیں خود پتا ہونا چاہیے کیا ہمارے پاس جواب ہے. اچھا ایک بات کر کے پھر اس کے بعد آپ سے جواب پوچھتی ہوں. اللہ تعالیٰ نے فرمایا، اگر تم نہیں، تمہیں یہ دین پسند ہے نا، کوئی مسئلہ نہیں ہے، تم سمجھتے ہو تمہاری اس بے وفائی سے اللہ کو کوئی فرق پڑے گا؟ وَلَهُ أَسْلَمَ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ، سبحان اللہ، اس کے لیے تو متی ہو چکے ہیں جو آسمانوں میں اور زمین میں ہیں، طوعًا وَكَرْحًا، خوشی سے اور ناخوشی سے. تم کیا سوچتے ہو، ایک تم ہی رہ گئے ہو جس نے اگر نہ سنا نہ مانا، اللہ کے راستے کو چھوڑ دیا تو اللہ کو کوئی فرق پڑے گا؟ نہیں نہیں نہیں، ساری کائنات دیکھو، ساری کائنات نظر ڈالو، نظر اٹھاؤ تم اوپر، دیکھو آسمان جھکا ہوا ہے اور جو اس میں مخلوق ہے، پتہ نہیں اب کتنی مخلوق ہے، ہمیں تو صرف فرشتوں کا ہی بھائی پتہ ہے، ہمارا تو اتنا سا ہی بالکل تھوڑا سا نالج ہے، زندہ مخلوق تو ہم ایک شعور والی مخلوق تو فرشتوں کو ہی سمجھتے ہیں نا، تو فرشتے ہیں تو وہ جھک چکے ہیں، اللہ کے آگے متی ہیں، فرما بردار ہیں. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا کہ آسمان چرچرا رہا ہے، اور وہ کیوں نہ چرچرائے، اس پر چار انگلی جگہ بھی ایسی نہیں ہے جہاں پہ کوئی فرشتہ سجدے میں نہ پڑا، رکوع میں نہ ہو، قیام میں نہ ہو، فرشتے ہی فرشتے، چار انگلی جگہ بھی نہیں آسمان پہ، آسمان چرچرا رہا ہے. جیسے آپ اپنے घरों में चलते हैं तो चिर चिर की आवाज आती ना फ्लोर पे कभी, आसमान उनके बोझ से ऐसे चिरचिरा रहा है, इतने फरिश्ते हैं वहां पे बेशुमार, और कैसे हैं वो ताबे फरमान, फरमा बरदार,